यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने बताउनु भएको छ। सर्वोच्च अदालतमा हिजो साँझ पदभार ग्रहण गर्दै प्रधान न्यायाधीश शर्माले न्याय सम्पादनमा हस्तक्षेप नगर्ने र शंका उत्पन्न हुने कुनै कार्य आफूबाट नहुने प्रतिक्रिया दिनुभयो। उहाँले आफ्नो पहिलो प्राथमिकता स्वतन्त्र न्यायपालिकालाई अक्षुण्ण राख्ने भएको पनि बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा हस्तक्षेप नहुने पनि उहाँले बताउनुभयो। न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ भएको बताउँदै उहाँले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मालाई हिजो पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। हिजै संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढ़ेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सिर्जनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने पनि बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। राष्ट्रिय सभाको हिजोको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो। शासकीय सुधार र पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्नुहुँदै अर्थमन्त्री वाग्लेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिने सांसदहरूले आर्थिक सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न ध्यान दिनुपर्ने, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले बढ़दो महँगी नियन्त्रण गर्न, धनी र गरीब बीचको अन्तर कम गर्ने रणनीतिक कार्यक्रमहरूलाई प्राथमिकता दिन, सीमान्तकृत समुदायको उत्थान र युवा स्वरोजगारका योजनालाई प्राथमिकता दिन माग गर्नुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले व्यक्ति समाजमा बढ़दै गएको हत्या र लुटपाटका घटनाहरू नियन्त्रण गर्न, हावाहुरीका कारण क्षति पुगेको विद्युत प्रसारण लाइनको छिटो मरम्मत गर्न, विस्थापित सुकुम्बासीको छिटो पुनस्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अघि नबढ़ाउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको बैठक आगामी जेठ 8 गते दिउँसो 1 बजेर 15 मिनटमा बस्नेछ। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनस्थापनाका लागि प्रति परिवार 25,000 रूपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनस्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 जनाको प्रति परिवारलाई राहत रकम 15,000 प्रति महिना प्रदान गरिने पनि जानकारी दिनुभयो। यस्तै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले हिजो विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगलाई सरकारबाट 6,71,92,00,000 रूपियाँ प्राप्त भएकोमा 4,96,78,00,000 रूपियाँ खर्च भएको जनाएको छ। कुल मतदाता संख्या 1,89,03,699 आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 प्रति मतदाता सरदर 263 रूपियाँ खर्च भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितिवेयी निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन समेत गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो। संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदायबीच सहकार्य र साझा दृष्टिकोणको आवश्यकतामा जोड़ दिएको छ। आरोग्य मार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकारीमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्शमा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गर्नुभएको हो। नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखी आगामी 3 वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा हिजो एक कार्यक्रमको आयोजना गरी प्रहरी संगठनलाई अझै सक्षम, उत्तरदायी र भरोसा योग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटो छरितो सेवा गर्ने लक्ष्यका साथ 2083 देखि 2085 सम्म रणनीतिक योजना अगाडि सारिएको बताउनुभयो। रणनीतिक योजना केवल कागजमा सीमित नभई यसको सफल कार्यान्वयनमा सम्पूर्ण प्रहरी अधिकारी प्रतिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश दुवै सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। र जेन्जी आन्दोलनको मौका छोपी 2082 साल भदौ 24 गते महोत्तरी कारागारबाट भागेका कैदी बन्दी मध्ये 250 जना कैदी बन्दी अझै फरार रहेका छन्। गत भदौ 23 र 24 गते चलेको जेन्जी आन्दोलनको मौका छोपी 24 गते महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका 2 अवस्थित जलेश्वर कारागार तोडेर भागेका सबै 576 जना कैदीबन्दी मध्ये 326 जना फर्किसकेका छन् भने 250 जना अझै फर्किन बाँकी रहेको जेलर अशोक कुमार छेत्रीले बताउनुभयो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।